الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا. من يهده الله فلا مضل له ومن يضلله فلا هادي له. ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وشفيعنا وحبيبنا وقرة عيوننا ومولانا محمدا عبده ورسوله صلى الله عليه وعلى آله وأصحابه وأزواجه وذرياته وأهل بيته وبارك وسلم تسليما كثيرا كثيرا. أما بعد، میرے دوستو، دینی بھائیو، اور اس مرحوم اور ضعیف ناتواں بوڑھی امت کے نوجوانوں، یہ بات بار بار کہی جاتی ہے پوری دنیا میں، جب کوئی بڑا تقریر کرتا ہے تو کہتا ہے نوجوانوں کو خطاب کر کے کہ فیوچر کے تم ذمہ دار ہو، آئندہ جو کام بھی تم کو کرنا ہے وہ تم کو کرنا ہے. علامہ شبلی نے تو جب بوڑھے بالکل ہو گئے تھے اپنے نوجوان ساتھیوں کو خطاب کر کے کہا تھا، جوان ہو تم لبے بام آ گیا ہے آفتاب اپنا. بوڑھے ہو گئے تھے، بالکل صحیح بات کہی، تم جوان ہو میرا آفتاب غروب ہونے والا ہے. لیکن ان حضرات نے خاص پس منظر میں کہا، اور وہ پس منظر کچھ زیادہ مضبوط نہیں تھا، اس لیے کہ یہ سب دور آخر کی پیداوار ہیں، تو اس کے جوان بھی بوڑھے ہیں، بوڑھے تو بوڑھے ہیں ہی ہیں، پوری قوم بوڑھی ہو چکی ہے. لائبریری میں عید میں بیٹھ نماز پڑھائی، تو اس کے بعد بہت سے نوجوان اور بہت سے عمر دراز بھی آئے ہوئے تھے، جو نو مسلم ہمارے ڈاکٹر صاحب کے غالباً تھے اس میں، تو سب عید کے بعد میں بیٹھ گیا، سب گھیر کے بیٹھ گئے. تو بھائی ہم نے کہا بھائی نوجوان آگے آ جائے، بوڑھے پیچھے جائیں. تو بہت سے بوڑھے تو ذرا عمر والے تو پیچھے جانے لگے، نوجوان آگے آنے والے، اور خاص کر مسلمان جو نوجوان تھے بڑے خوش ہوئے وہ آگے آنے. ارے ہم نے کہا تم کہاں نوجوان ہو، جاؤ پیچھے جاؤ، تم بوڑھے ہو، جنہوں نے کلمہ پڑھا وہ نوجوان ہے وہ آگے. تو بیچارے ان کو محسوس ہوا، لیکن ہم نے محسوس کرایا، ہم نے کہا جوان وہ ہے جس کا ایمان جوان ہو، اور جوان ایمان اس کا ہوتا ہے جس کو ایمان ملتا ہے، اور جو ایمان کے ساتھ آتا ہے وہ جوان نہیں ہوتا، اس لیے کہ وہ جانتے ہی نہیں کہ ایمان ہے کیا. گھر کی دولت، گھر کی مرغی دال برابر، یہ تو سنا ہوگا آپ نے، گھر کی مرغی دال برابر. تو ایسے ہی مسلمانوں، ہم سب مسلمانوں کا حال یہی ہو گیا ہے کہ ہمارے گھر میں ایمان ہم کو مل گیا گھر بیٹھے، قدر نہیں. ایمان کی قدر آپ کے پاس ہے. میں ڈاکٹر صاحب سے بھی کہتے رہتا ہوں، آپ لوگ واقعی کبھی سوچتے ہوں گے سوچ کر رو دیتے ہوں گے کہ کہاں جا رہے تھے کہاں آ گئے. آپ کو جو لطف آئے گا وہ شاید ہم کو نہیں آتا. ہمارے ایک ساتھی اور ہیں عبداللہ تیواری، بیٹھے ہیں پیچھے، جو ہمارے ساتھ ماشاءاللہ آج کل رہتے ہیں، ان سے تو وقتاً فوقتاً میں کہتا رہتا ہوں کہ واقعی تمہاری خوشی سے مجھے خوشی ہوتی ہے، تم کو خوش دیکھ کر میں خوش ہوتا ہوں، جب تم کو میں سوچتا ہوں کہ آگ میں گرنے والے تھے کسی نے پیچھے کھینچ لیا. تو ایسے آدمی کو کتنی خوشی ہوگی، کافی دیر تک مست رہے گا. میں حضرت قاری صدیق صاحب کے ساتھ جا رہا تھا، ٹرین پکڑنی تھی، حضرت قاری صدیق صاحب تو بس چلتے رہتے تھے، ان کے یہاں کوئی وہ نہیں تھا، عجیب غریب آدمی تھے وہ، باقی وہ صاحب ایمان تھے. تو بعض اللہ کے بندے ایمان والے ایسے بھی ہوتے ہیں، تو بیچ بیچ میں کوئی جوان آ جاتا ہے، جیسے ہمارے مولانا علی میاں جوان تھے جو کبھی بوڑھے نہیں ہوئے. جو ایمان والا ہوتا ہے بوڑھا نہیں ہوتا، بات یاد رکھیے. ہمارے حضرت مولانا سے کسی نے پوچھا 80 سال کی عمر میں حضرت کیسی طبیعت ہے، کہا کہ اوپر جوان ہے. और नीचे हुए थे। और एक बुजुर्ग से पूछा गया तो उनका ऊपर जवान है नीचे बूढ़ा है, उसको बूढ़ा ही होना चाहिए नीचे, इसलिए कि सारी खराबी वहीं से आ रही है। तो ये हजरात जवान होते हैं, तो कारी सिद्दीक साहब में जा रहा था तो वो दौड़ के गाड़ी चढ़ गए, चलती ट्रेन सब गायरे को बूढ़े थे बिल्कुल। तो हमने कहा मैं नौजवान हूँ अभी चढ़ू, मैं चढ़ा तो गिरते गिरते जरा सा। अच्छा हमारे एक साथी थे मौलाना कल बोलिए हुए थे फैला, वो चढ़े तो पानी उछल के डंडे पे आ गया, वो फिसले और गाड़ी चल रही है, तो किसी ने फिर हाथ पकड़ लिया ऊपर से आ गए, मगर बहुत देर तक तभी तारी रही उन पर भी, और मैं मुझ पर हंसी का दौरा पड़ा। तो कारी सिद्दीक साहब कहने अब नहीं चढ़ूंगा, अब नहीं चढ़ूंगा, चलती ट्रेन से। तो जो गिरते हुए बचा, जब वो सोचते हैं आज भी कि अल्लाह ने कितना बचाया, अगर मैं कट के मर जाता तो क्या होता, ये जिंदगी खत्म हो जाती, बस इतनी तो होता, आप लोगों की जिंदगी नहीं खत्म हो जाती है, जहन्नम में जिंदगी खत्म हो जाती है। अल्लाह ने कहाँ से बचा कर कहाँ पहुँचा दिया, अगर यही सोचे तो कैफियत सारी हो जाए। मैं तो सिर्फ आप लोगों को सोच सोच कर मजा लेता हूँ, और क्योंकि मेरे नज़दीक यही सबसे बड़ा काम है, इससे बड़ा काम कोई नहीं हो सकता। क्यों? इसलिए कि हदीस में आता है तुम्हारे जरिए से अल्लाह हिदायत दे, तुम हिदायत नहीं दोगे भूल जाइए, हदीस में अल्फाज जो है तुमको अल्लाह जरिया बनाएगा, हिदायत वो देगा, हिदायत किसी के हाथ में नहीं है। आप दल तो बदल सकते हैं, दिल नहीं बदल सकते, कोई जनता दल से फला दल में आ गया, आप इस कमरे में थे उस कमरे में चले गए ये तो कर सकते हैं आप, लेकिन दिल इधर था इधर आ जाए ये कोई नहीं बदल सकता, तो ऊपर वाला बदलता है। हदीस में आता है सारे बंदों के दिल ऊपर वाले के दो उंगलियों के दरमियान है, जो रहमत वाला है इधर चाहता फेर देता है, तो ये उनकी रहमत है जो आप लोगों के दिलों को फेर दिया गया। लेकिन जाहिर है जब आपको जवान बनाया गया है तो जवानों से उम्मीदें कितनी वाबस्ता होती है बताइए जरा। मैं तो क्योंकि अच्छा माशाल्लाह मेरे पास बहुत जवान हो गए हैं और उनकी वजह से मैं जवान हो गया हूँ, बहुत से आप जैसे नौजवान हमारे वहाँ भी माशाल्लाह अच्छे खासे हो गए हैं, तो उनको देखकर तो वो लोग अभी बहुत से हैं जिन्होंने अपने घर बताया नहीं, और खुद हमारे ये साथी भी इनके भी, अब मैं पहली बार इनके घर भी गया, उनके घर रहा, उनके वालदैन से मिला, उनके चचा और चची से मिला, मुलाकात की, लेकिन बहुत से ऐसे हैं तो उनको शुबा हो गया घर वालों को, अभी वो जानते तो है नहीं कि इसको क्या दौलत मिली है, वो तो समझते हैं गया हाथ से, तो वो ये समझ रहे हैं कि ये नौजवान जिस पर पूरा घर हमारा डिपेंड कर रहा है ये कहीं मुसलमान ना हो जाए, पता नहीं क्या समझते हैं मुसलमान होने का, आप लोगों का अंदाजा हो ही गया होगा, आपसे कहने की कोई ज़रूरत नहीं है, तो ऐसी वहाँ भी मामला है। तो हालत ये है कि अब सब परेशान हैं, अभी जब मैं गया तो उनमें से एक अभिषेक हैं यहाँ भी बैठे हुए हैं, उनका नाम मैंने औरंगज़ेब तजवीज़ किया है, अभिषेक का तर्जुमा औरंगज़ेब है। मैं अक्सर ये करता हूँ जब लोग आते हैं तो मैं पूछता हूँ तुम्हारे माने क्या है, तो उसी माने के एतबार से नाम रखते हैं, अभिषेक को बहुत समझा तो फिर औरंगज़ेब समझ में आया, तो वो बेचारा मिलना चाहता था लेकिन उसने अपने घर में पूछा कि साहब आए उनसे मिलना, वो समझ गए कुछ गड़बड़ है, तो फौरन कहा अब तुम वहाँ चले जाओ अपनी नानी के यहाँ ताकि हमसे मिलने ना पाए। तो उसने फिर वही ज़रा हिकमत से काम लिया, नानी से कहा कि उधर, उनसे कहा उधर, रहा मेरे पास। तो वो उसने बताया मसला ये है कि घर कैसे चलेगा, कहना मुझे जो बात है वो ये कि इस वक्त आपका घर पहले एक था, मुसलमान होने के बाद सारे घर आपके हो गए, एक बात ये याद रखिएगा मुसलमान खुद गरज नहीं होता, मुसलमान अकेला नहीं होता, मुसलमान के माने ये हैं सारे इंसान उसके, और जो मुसलमान हो चुके हैं वो उसके भाई हैं और सगे भाई हैं, और जो नहीं हुए हैं वो भाई हैं, रूठे हुए हैं मनाने की ज़रूरत है, भटके हुए हैं सही लाने की ज़रूरत है, और उनको ज़्यादा ज़रूरत है और उनसे ज़्यादा मोहब्बत की ज़रूरत है। क्यों? इसलिए कि माँ को और बाप को अपने उन बेटों से ज़्यादा मोहब्बत होती है जो ज़रा अपाहिज होते हैं, ہوتی کہ نہیں ہوتی؟ ہمارے ہاں ندوے میں شیخ العدیث تھے, شیخ التفسیر تمام اویس صاحب, ان کے تین چار پانچ لڑکے ہیں, ہر لڑکا پروفیسر, ایک لڑکا بیچارے دماغی اعتبار سے پریشان تھا, تو مولانا کو پوری زندگی اس کی فکر رہی کہ اس کا کیا ہوگا میرے بعد, تو سب سے کہا کرتے تھے ذرا اس کو دیکھ لینا, اس کو دیکھ لینا. تو جو مسلمان ہیں وہ تو پروفیسر ہیں, کوئی ڈاکٹر ہے, اب یہ الگ بات ہے کہ پروفیسری سے استعفیٰ دے دے نالائقی کی وجہ سے, وہ ان کا کام ہے, چھوڑیے, وہ الگ داستان ہے. کہ آپ کو پیشکش تو کی گئی تھی, آپ ڈاکٹر بنے, پروفیسر بنے, نہ بنے تو میں کیا کروں. لیکن جو غیر مسلم ہیں وہ معذور ہے, اور معذور کی علاج کی ضرورت ہے, اور ماں کو زیادہ مانتا اسی پر آتی ہے کہ اس کا علاج کرو. اور لا علاج مرض نہیں ہے, علاج ہوتے ہی وہ سب سے آگے بڑھ جائے گا. اس لیے کہ یہ وہ مرض نہیں ہے کہ پریشانی ہو, یہ تو ذرا سا ایک انجیکشن دیا گیا اچھل جائے کہ ہوا کیا, سو رہا تھا کروٹلی ایک دم سے کھڑا ہو گیا جیسے کہ نظر آ رہا ہے. تو اس میں آپ کی ذمہ داری اب بڑھ گئی کہ آپ تنہا آپ کے گھر کی اپنے گھر کی فکر نہیں ہے, سب کی فکر ہے. اور اس کا ایک لطیفہ پیش ہے, ہمارے ساتھ ایک صاحب ہیں جنہوں نے سعودی عرب میں اسلام قبول کیا, ان کا لڑکا ہمارے مدرسے میں وہ داخل کرانے آئے, تو میں پوچھتا سب سے ضرور ہوں کیسے اسلام قبول کیا, تو ان سے میں نے کہا ادھر آئیے آپ نے اسلام کیسے قبول کیا, تو انہوں نے عجیب لطیفہ سنایا, کہہ لگے کہ میں بہت اچھا میکینک ہوں اس کا, اے سی کا بہت شاندار بناتا ہوں, تو میرا اپائنٹمنٹ ہو گیا سعودی عرب میں, وہاں چلا گیا میں. تو وہاں بادشاہ کا ایک محل بن رہا تھا مدینہ منورہ میں, تو مدینہ منورہ میں جو حدود حرم ہے اس کے اندر وہ تعمیر ہو رہا تھا, جو وہ جگہ جہاں غیر مسلم نہیں جاتا. تو کہنے لگے اے سی میں اچھا بناتا ہوں. تو وہاں بادشاہ تک بات گئی کہ وہ بناتا تو ہے اے سی بہت اچھا, لیکن ہے مسلمان نہیں, کافر ہے, وہ ہندو ہیں. تو کہنے لگے پھر ان لوگوں نے پتہ نہیں کیا بات کی, مجھ سے کہا کہ دیکھو تم کو پیچھے سے لے جایا جائے گا اس گھر میں, اور جا کے وہاں کام کرو, نکلنا نہیں گھر سے, اور اندر رہنا, اور کام جب مکمل ہو جائے تو ان کو باہر لے جا کر باہر چھوڑ دیں. تو کہنے میں دو چار دن کام کیا, ایک دن رات کو میرا جی چاہ گئی کیوں روکتے ہیں, تو میں کہنے لگے چپکے سے نکل کر حرم پہنچ گیا مسجد نبوی. کہنے لگے وہاں جا کے میں دیوانہ ہو گیا, وہاں کی رونق اور وہاں کی کیفیت دیکھ کے میں نے کہا جلدی کلمہ پڑھاؤں مجھے بھی فوراً, تو مسلمان ہو گئے. مسلمان ہونے کے بعد پھر انہوں نے کہا کہ میں گیا عمرہ کرنے, جب مسلمان ہو گیا معلوم ہو گیا سب کو, عمرہ کرنے گئے. جب عمرہ کرنے گئے تو وہاں طواف میں نے کیا, تو چاہا کعبے کے اندر بھی جائیں, وہاں شنکر بھگوان دیکھ لیں وہاں جا کر ان کو. تو میں نے کعبے کا دروازہ کھلا ہوا تھا اتفاق سے, تو میں نے سیڑھی پہ چڑھنا چاہا تو دیا دھکا پولیس والوں نے. تو پھر ہم وہاں طواف ایسا ہوتا ہے کہ آسان نہیں کسی کا نکلنا طواف سے, بہت بھیڑ ہوتی ہے. تو کہنے لگے پھر جب تک پورا راؤنڈ نہ لے لے پھر آ نہیں سکتے وہاں زینے تک. جب راؤنڈ لے کے میں آیا تو میں پولیس والے سے کہا, تھوڑی سی عربی مجھے آ گئی تھی, تو میں نے کہا نا جدید مسلم جدید, تو انہوں نے کہا میں نئے مسلمان ہوں نئے مسلمان. تو پولیس والے نے گلے لگا لیا, اچھا جاؤ اوپر جاؤ. وہاں وہ بیٹھے ہوئے ہیں جو کعبے کے, جن کے ہاتھ میں چابی ہے, یہ شاید آپ لوگوں کو بھی نہ معلوم ہو کہ جس خاندان میں چابی ہے اس کی, وہ اللہ کے رسول صلی اللہ علیہ وسلم کے زمانے سے پہلے سے انہی کے خاندان میں آج تک ہے. اور اس کا عجیب واقعہ ہے, اللہ کے رسول صلی اللہ علیہ وسلم نے جب دعوت کا کام شروع کیا تو ایک مرتبہ انہی سے چابی مانگی تھی کعبے کی, تو انہوں نے چابی دینے سے انکار کر دیا تھا. تو اللہ کے رسول نے کہا, عثمان نام تھا ان کا, عثمان وہ کیسا وقت ہوگا جب چابی میرے ہاتھ میں ہوگی اور جس کو میں چاہوں گا دوں گا. تو انہوں نے کہا نہیں, بہت برا وقت ہوگا جب آپ کے ہاتھ میں چابی آ جائے گی. بات آئی گئی ہو گئی, پھر فتح مکہ کے بعد آپ کے ہاتھ میں آ گئی چابی, اور آپ کعبے کے دروازے پہ کھڑے تھے, اور آپ نے کہا عثمان کو بلایا جائے, اسلام قبول کر لیا انہوں نے فوراً, اور کہا کہ اب اس وقت میں جس کو چاہوں چابی دوں, میرے ہاتھ میں ہے. لیکن اسلام جو ہے وہ احسان سکھاتا ہے, یہ چابی میں تم کو دیتا ہوں اور اب قیامت تک تمہارا ہی خاندان میں رہے گی. تو آج تک اسی خاندان میں وہ چابی ہے, اور وہی کھولتے ہیں کعبے کا دروازہ. تو کہنے لگے وہ بیٹھے ہوئے تھے گیٹ پر, دروازہ کھول کے میں گیا, اور میں نے جا کے उनसे कहा कि मैं अंदर जाना चाहता हूँ और मैं मुसलमान हुआ हूँ, तो उनका जाओ जाओ अंदर जाओ। मैं गया, पहले तो शंकर जी को ढूंढा तो जाहिर है ये सब बेकार की बातें हैं, थोड़ा रखा है पता नहीं क्या क्या, कहने के वो सब तो कुछ नहीं। मैंने फिर वहाँ जाके नमाज पढ़ी दो रकत और अपने खानदान के लिए दुआ की, और जैसे ही दुआ करके निकला और सबको एक खत भेजा, पूरा खानदान मुसलमान हो गया। हमने कहा आपसे तो बुरा कोई नहीं, एकदम सन्नाटे में जैसे आप आ गए सन्नाटे में, हमने कहा आपसे बुरा कोई नहीं, अब एकदम चुप। हमने कहा पूरे हिंदुस्तान के लिए दुआ करनी चाहिए तो कबूलियत का वक्त था सबका हो जाता था। तो कहने लगे मुझे समझाना ही नहीं पड़ा, जब निकला अंदर से तो सबने कबूल कर लिया। चलो तो ये है अल्लाह ताला जिसको हिदायत अता फरमाता है वो अल्लाह ताला उसको दे देता है। तो बहरहाल वो वहाँ से पहुँच गए, जिसको जैसे जिस तरह किस्मत से मिल जाए। तो अल्लाह ताला ने आपको जो दौलत ईमान अता फरमाई है उसके बहुत से तकाजे हैं, तो आपकी जिम्मेदारी बढ़कर है कि आप एक एक तक ये बात पहुँचाएँ, और आपके साथ जो हम लोग हैं कमज़ोर और नातवा वो भी लगे रहें कि इसको लेकर चलना है। तो क्योंकि ये चीज़ जो है हमारे यहाँ, एक तो अल्लाह ताला ने इसका शौक़ बचपन से मुझे रखा कि मैं चाहता था कि किसी न किसी नौ मुस्लिम को देखूं, तो 25-30 साल गुजर गए कोई नज़र ही नहीं आता था। बहुत अल्लाह से दुआ की, बल्कि एक दफ़ा मैं फंस गया हरिद्वार में। अब कहिए क्या मामला था, वो मुझे जाना था अलीगढ़ से वहाँ देहरादून, तो बस नहीं मिल रही थी, हरिद्वार की बस मिली उसने हरिद्वार में छोड़ दिया। और मेले का ज़माना, बड़े टेंट लगे हुए थे, बड़े बड़े साधु पड़े हुए थे। इत्तेफाक से दो वक्त की नमाज वहाँ मैंने जमात के साथ एक दो आदमी और साथ से पढ़ी, और वहाँ वो नहीं मिल रही थी बस, तो बेबस था वहाँ। मगर हिंदुओं की हालत देख कर इतना असर पड़ा, वरना आंसू मुश्किल से आते हैं, उनको देख कर मैं आंसू आ गए कि इतनी मेहनत कर रहे हैं मिलेगा इनको कुछ नहीं। तो मैंने वहीं खड़े होकर दुआ की, अल्लाह इन सबको हिदायत अता फरमाए, और ये दुआ बराबर करता भी रहता हूँ कि अल्लाह इनको हिदायत अता फरमा दीजिए और हमको ज़रिया हिदायत बना दीजिए। दोनों बातें, ज़रिया सआदत और हिदायत और नजात, ये बाकायदा बराबर हर दुआ में कहता रहता हूँ। तो अब ये तो नहीं, अपनी किस्मत पे बहरहाल खुश होना चाहिए कि अल्लाह ताला ने वो दिन दिखाए कि आज एक नहीं, बहुत बड़ी तादाद में लोग वहाँ भी हैं, यहाँ भी नज़र आ रहे हैं। बेंगलोर गया तो वहाँ माशाल्लाह 15-15 के 2-3 ग्रुप आए मिलने, और अच्छा खासा बहुत बड़ा काम है उनका भी। और इधर भोपाल से आ गए हमारे मखलूम साहब, एक बिल्कुल मामूली पढ़े लिखे नहीं हैं, ये जानते हमारे डॉक्टर साहब, लेकिन अल्लाह ताला हज़ारों आदमी को उनको हिदायत से नवाज दिया उनके ज़रिए से। ताला कुंजी बनाते थे तो ताला खोलते खोलते दिलों का ताला खोलने लगे अल्लाह ताला को, और सब उनके साथ हैं। असल बात ये है कि उनके साथ हैं, सीखते हैं सब। और बग़ैर कलमा पढ़ा देना हिंदुस्तान में मुश्किल काम नहीं है, यानी थोड़ा बहुत समझा के कलमा पढ़ा दिया, उसके बाद पूजा भी कर रहा है, कलमा भी पढ़ रहा है, तो फायदा क्या, दूध भी पिए और उस पेशाब भी मिला दिया, ऐसे दूध से क्या फ़ायदा भाई। यानी खालिस होना चाहिए, जब आपने भाई ने कहा ना खालिस, और अल्लाह ने मिलावट वाला पसंद नहीं करते, इसीलिए कुरान शरीफ माया अला लिल्लाह दीनुल खालिस, दीन जो अल्लाह को पसंद है जो कबूल होगा वो बग़ैर मिलावट का। और दीन हमेशा एक रहा है, ये जो मजाहिब है ना, कहते हैं इनका मजहब उनका मजहब, मजाहिब है ही नहीं, बहुत से मजहब नहीं है, धर्म एक ही है, रास्ता एक ही है। ये सब गलत फहमी है कि लोग समझते हैं ये भी धर्म वो भी धर्म वो भी धर्म, ये धर्म ना वो धर्म, यानी सच और झूठ, उदाहरण क्या करेंगे आप, सच करेंगे ना, झूठ तो नहीं करेंगे। तो जो उदाहरण किया जाए वही धर्म है, कि जो सच्ची चीज़ होगी वही तो धर्म होगा, और जो सच्ची नहीं है वो धर्म नहीं है। तो जितने धर्म हैं सच्चे थे, और अब इस्लाम सच्चा है, सारी किताबें जो आसमान से आई थीं वो थीं, कुरान है, ये फ़र्क है बस। अब कुरान को और इस्लाम को सामने रखकर सारे धर्म को देख लें, धर्म को समाप्त नहीं करना है, धर्म को ठीक करना है। जैसे कोई रास्ता भटक जाए तो उसको वहां से हटाकर सही रास्ते पर लगा दी, बस इतनी सी बात। कोई झूठ बोल रहा है, झूठ गलत फहमी का शिकार हो गया, किसी ने उससे झूठ बता दिया, तो आप उसको भी इतना सही कर दीजिए। जानता नहीं, हमारे स्वामी साहब ने तकरीर में एक दिन कहा, कहने लगे मेरे बगल में बैठे हुए एक साहब आए मुझसे कहें थैंक यू, तो बगल वाला कहने लगे स्वामी साहब गाली दे गया। तो कहने लगे मेरे ऊपर क्या असर पड़ेगा, मैं अंग्रेजी जानता नहीं। उसने थैंक यू कहा, मैं समझा गाली दे रहा, मैं लाल पीला हो रहा हूँ, और अगर उससे मैं लड़ जाऊँ बदतमीज तो समझे, वो तो कहेगा मैंने इनको थैंक यू कहा और ये मुझे इधर उधर सुना रहे उल्टी सीधी बातें। तो उसमें क्या तीसरे आदमी की जरूरत यह है कि भाई उसने थैंक यू कहा है आपको, गाली नहीं दी है। बस धर्म का मतलब ये सही है कि बहुत सी चीज़ें उल्टी सीधी लोगों ने बता दी और आपने पूछा नहीं तीसरे से, थर्ड पर्सन से पूछिए जो सच्चा हो कि इन्होंने क्या पट्टी पढ़ाई, कैसा कर लो वैसा कर लो वैसा कर लो, ये है कहीं लिखा हुआ, कहीं है तुम्हारी किताब में, तो क्या करेंगे, या अकल में आने वाली बात है तो कहेंगे अकल न सोचिए अकल से, ये तो बस वो क्या कहते हो परंपरा चली आ रही है। परंपरा से कहीं ऐसा होता है, अगर खाने पीने की चीज़ें घर भी जो होता है ये अगर सबकी उम्र होती है 20 साल 30 साल 40 साल के बाद टूटने लगेगा ये, तो अगर आपने इसको ठीक न किया तो फिर इसी के नीचे दब के मर जाएंगे। धर्म का ही मामला यही है, अगर उसको ठीक न किया जाए तो धर्म के नीचे दब कर लोग जहन्नम में चले जाएं, उसको भी ठीक करना पड़ता है। इसीलिए रसूल पाक अलैहिस्सलाम ने फरमाया कि हर 100 साल पर एक आदमी आएगा जो इस्लाम को ठीक करता रहेगा, इस्लाम के घर की रिपेयरिंग होती रहेगी, इसीलिए घर मजबूत रहेगा, गिरेगा नहीं। जहाँ छत कमजोर हो गई ठीक कर दो, ऐसे लोग पैदा होते रहेंगे। और कुरान मजीद जैसा था वैसे ही रहेगा, क्योंकि अल्लाह ताला ने फरमाया और किताबें तो हमने उन लोगों के सिफत कर दी कि हिफाजत करो, कुरान के बारे में अल्लाह ने फरमाया अब इसकी हिफाजत हम करेंगे, इसलिए सबको देख लिया तो हिफाजत कर ही नहीं पाया। आप बाइबल को देख लीजिए, बदल के रख दिया सैकड़ों एडिशन, हर एडिशन में अलग, और वेद का उठाकर देख लीजिए बहुत कुछ उसमें भी बाकी है, और बाकी इसलिए कि समझते नहीं थे, बाकी इसलिए रह गया कि समझते नहीं थे, और रटते रटाए चले आए, रटते रहे और उसको बाकी रखते रहे। अब देखा हो तो उसमें तो बहुत कुछ लिखा हुआ है, तो अब जो गीता प्रेस में छप रही है वेद उसमें हटा रहे हैं। इन्होंने काम शुरू कर दिया, हमें मौजूद सर ने बताया कि पुरानी जो एडिशन है उसमें ज़्यादा सही है, जो नए एडिशन आ रहे हैं अब उनको असमें वेद इतनी मोटी है और हर आदमी पढ़ा हुआ नहीं होता तो समझ पाते नहीं। तो अल्लाह ताला ने कुरान को इसीलिए कहा मुहैमिन अलल कुतुब, यानी जो पुरानी किताबें हैं उन सबको अगर टैली करके देखना है तो कुरान को सामने रखो और उसमें देख लो, अगर इसके मुताबिक है तो सही है और इसके मुताबिक नहीं है तो तुम्हारा है, तुमने उसमें गड़बड़ कर दिया है, और टैली करके देख लो। और टैली काहे काहे से होगी, एक तो लिखा जो है सही उसमें वही लिखा है इसमें वही लिखा है, और दूसरे के अकल उसको सही कह रही है कि नहीं कह रही है, कई तरह से होगा, तो ऐसा नहीं है। इसी वजह से बाद ईसाइयों से जब बात की तो उनका अकीदा तो बहुत अजीब गरीब है, कहते हैं कि तीन खुदा जो है वो तीन है, और तीन कैसे करें असलन एक है, तो फिर तीन कैसे हो गए, कहते हैं एक से निकला तीन, तीन से हुए एक, और ज़्यादा उनको समझा तो कहते हैं ये अकल से इसका ताल्लुक नहीं, मान लो ठीक होगा तुम मान लो, अजीब बात कहते। तो ऐसे ही ये मामला नहीं है, तो अल्लाह ताला ने हमको ऐसा दीन दिया है और ये आखिरी कापी है, और जाहिर जो आखिरी कापी होती है तो वो महफूज रखी जाती है, भाई सुधार ठीक से रख लेना, और उसकी वजह बहुत सी हैं। अभी हमारे लखनऊ में हम बैठे हुए थे तो एक सिख आए मिलने के लिए, वो पॉलिटिकल साइंस में पीएचडी हैं, बड़े पुराने एक गिरजाघर के जिम्मेदार हैं, तो उनको कुरान मजीद पर लेक्चर देना था, तो हमारे पास किसी ने भेज दिया। बात उन्होंने बड़ी अच्छी की कि कुरान पर मैं स्टडी करता तो ये बड़ा लंबा रास्ता है, और सही समझता या ना समझता, और एक ये कि जो कुरान का स्पेशलिस्ट है उससे मिल लूँ तो शॉर्टकट बता देगा ये है ये है, तो हम वो बात पसंद आई उनकी, کہنا اسی وجہ سے آپ کے پاس آیا ہوں, آپ بتا دیجیے. تو ہم نے کہا خیر میں بتاؤں گا, وہ الگ بات ہے. بتایا بھی ان کو, ہم نے کہا پہلے بیٹھیا, میرے پاس بہت سے لڑکے بیٹھے ہوئے تھے. ہم نے کہا ایک بات بتائیے, گرنتھ صاحب آپ جانتے ہیں, پڑھتے ہیں؟
ہاں.
ہم نے کہا جب اس کی ری پرنٹ ہوتی ہے تو آپ کیا یہ سمجھتے ہیں کہ جو پہلے تھا وہی اس میں ہوتا ہے, کچھ بدلا نہیں؟ عقل نہیں, بدلا جا سکتا ہے, وہ بدلا گیا ہے. جب یہ سب کہلوا لیا ہم سے, ہم نے کہا قرآن ایک ایسی کتاب ہے نہ بدلا گیا نہ بدل سکتا ہے, نہ آئندہ کوئی بدلنے کے لیے ہمت کر سکتا ہے. کہنا ہے کیوں؟ ہم نے کہا سن لیجیے سیدھی سیدھی بات دو منٹ میں. ہم نے کہا اتنے لڑکے یہاں بیٹھے ہوئے ہیں, اس میں آدھے سے زیادہ قرآن کے حافظ ہیں. آپ یہ بتائیے گرم صاحب کا کوئی حافظ ہے جب سے لکھے گئے آج تک بتائیے؟ ہم نے کہا وید کا کوئی حافظ ہے, گیتا کا کوئی حافظ ہے, بائبل کا کوئی حافظ ہے؟ کوئی نہیں. اور قرآن کے اتنے حافظ تو یہاں بیٹھے ہیں, اور ہم نے کہا لکھنؤ میں کم سے کم 10,000 حافظ ہیں, اور ہندوستان میں 50,00,000 حافظ ہیں صرف ہندوستان میں. اب اگر کوئی قرآن کو بدلنا چاہے بھی تو نہیں بدل رہا. ہم نے کہا مودی تو چھوڑ لیجئے, خود مسلمانوں کا امام بھی اگر بدلنا چاہے تو نہیں بدل سکتا. اللہ تعالیٰ نے اس کا نظام بھی بنا دیا ہے. جیسے ہمیں آپ تراویح پڑھی ہوگی, تراویح رمضان جن لوگوں نے دیکھا دیکھا ہوگا, قرآن پڑھا جاتا ہے نا, تو ایک بہت بڑا آدمی قرآن پیچھے آگے سنا رہا ہے. اگر بھولے سے غلط پڑ جائے تو چھوٹا سا بچہ 10 سال کا پیچھے سے ٹوک دیتا ہے. یہ حکم ہے باقاعدہ, یعنی چھوٹا بچہ جو اس کو یاد ہے, اگر وہ بہت بڑا امام پڑھ رہا ہے اس نے ذرا بھی غلط پڑھ دیا پیچھے سے ٹوک لے گا صحیح کر لیجیے, تو وہ سلام پھیرنے کے بعد بچے کی پیٹھ ٹھوکے گا صحیح ٹھوک. اور اگر کسی مذہب کے بڑے مہنت اور سنت کو کوئی ٹوک دے الٹا لٹکا دیا جائے گا. قرآن میں اللہ تعالیٰ نے ایسا نظام بنا دیا ہے کوئی بدل ہی نہیں سکتا. ایسے ہی اس کا ترجمہ اگر کوئی غلط کر دے تو اس کا بھی حکم ہے ایک مولوی کو جو اچھا ترجمہ جانتا ہے, کوئی بڑے سے بڑے جج صاحب ہوں یا کتنے بڑے اپنے زمانے کے پڑھے لکھے آدمی, اگر غلط بات کہیں گے فوراً ٹوکا صحیح کیجئے, غلط نہیں چلے گی گاڑی آپ کی, تیسری اسلام باقی ہے رہے گا کیونکہ آخری کافی ہے. تو اللہ میاں نے اس کا انتظام کر دیا ہے. اور اس کے سلسلے میں باتیں قرآن کے بارے میں انشاءاللہ پھر کسی موقع میں بات کروں گا. اس وقت تو صرف اتنی بات کرنی ہے کہ اللہ تعالیٰ نے جو آپ کو مقام عطا فرمایا ہے وہ غیر معمولی ہے, اور اس کا اندازہ آپ ہی لوگوں کی باتوں سے ہوتا ہے. ہمارے وہاں لکھنؤ میں ایک دوست ہیں مردل, ان کا جو لطیفہ شروع کا ہے مزہ بہت آتا ہے. وہ بیچارے بیمار سے ہیں, اچھی عمر بھی ہے ان کی, گھر میں حالات ان کے اچھے نہیں تھے, اور ان کے اوپر قرض بہت ہو گیا تھا لاکھوں کا اور ڈوب گیا تھا پیسہ, تو چار چار گولیاں پانچ پانچ گولیاں کھاتے تھے نیند, اس سے اور راشس ہو گیا بدن ان کے, اور پھر بھی نیند نہیں آتی تھی. ان کو ایک دوست مل گئے سعید بھائی ہیں ہٹگوئی میں, انہوں نے سمجھایا بجایا ہمارے پاس گیا ہے یہاں, اور اس کے بعد اللہ نے ان کو ہدایت عطا فرما دی. اس کے کلمہ پڑھنے کے دو چار کے بعد ساری گولیاں چھوٹ گئیں اور راٹے لے رہے ہیں. تو ان کی بیوی کہنے لگی کہاں سے دوا لے کے آیا ہو, اور بھی ان کے رشتے داروں نے پوچھا کہ تمہارا چہرہ بدل گیا ہے کیا بات کیا ہے؟ تو ہم نے کہا ان سے کہہ دیجیے گا ایک ٹانک دیا ہے شاندار ملتا ہے, آپ لوگ بھی تیار رہیے بس پلانے والا ہوں سب کو. وہ ٹانک کی کچھ بات ہی الگ ہے. تو آپ اندازہ لگائیے کہ ذرا کلمہ پڑھنے کا کئی کو میں نے دیکھا, ایک تو اگر آپ غور کریں کلمے سے پہلے اور کلمے کے بعد چہرہ ایک دم بدلتا ہے. آپ بیٹھا ہو آدمی اور اس کو کلمہ پڑھا دیجیے دل سے پڑھے اور اس کا چہرہ دیکھ لیجیے. ہمارے یہاں ٹھاکر صاحب ہیں, ہمارے ٹھاکر صاحب جب آئے تھے کیا حالت تھی ان کی, چہرہ عجیب سا. اب دیکھیے چہرہ, اب تو وہ کیفیت ہے ان کی. ہمارے ٹھاکر صاحب تو کم سے کم 50 آدمی لا چکے ہیں, اور عجیب کیفیت ہو رہی ہے اس وقت ان کی. کیسی ایسی باتیں کرتے ہیں تو سنتے ہی رہتے ہیں ٹیلی فون پہ. اچھی خاصی عمر ہے, کہتے بس اسی میں بس جینا یہی مرنا, بقدر ضرورت مجھے روزی مل جائے بس, اور مجھے کچھ نہیں چاہیے, اور باقی پوری طرح اسی میں لگے ہوئے ہیں, اور دو دو چار چار کر کے بلاتے رہتے ہیں. تقریباً 1-2 سال ہو گئے ان کا مستقل اب یہی کام ہے. دکان کرتے ہیں, دکان ہی پہ لوگوں سے بات کرتے ہیں, پکڑ کے لاتے ہیں چلو پڑھو چل کر. تو اس طرح اللہ تعالیٰ نہ جانے کتنوں کو نکال کر باہر لا رہا ہے. تو آپ کی ذمہ داری, کیونکہ اس وقت دنیا کی حالت اتنی خراب ہے کہ شاید پوری انسانی تاریخ میں اتنی خراب نہ ہو. اور ہندوؤں کو تو دیکھ کر ہم کہتے ہیں, اپنے کئی میں نے اپنے جتنے دوست ہیں ہمارے ڈاکٹر صاحب وغیرہ سب سے کہتا رہتا ہوں میں کہ یہ زندہ کیسے ہیں بیچارے ہمارے ہندو جو ہیں, ان کے گھروں کے یہ زندہ کیسے ہیں جب ان کا کوئی اصول نہیں, کوئی ضابطہ نہیں, سب پیسہ عہدہ, اس کے لیے آدمی زندہ کیسے رہے. بس چند چیزیں رہ گئی ان کے یہاں, بس یہ ہے کہ اتنا یہ کر لو یہ کر لو یہ کر لو, جو بہت ماننے جاننے والے ہیں, ورنہ بڑھاپے میں کیا بیچاروں کی حالت ہوتی ہے, نہ گھر والے مانتے ہیں نہ کوئی مانتا ہے, سوائے چند خاندانوں کو چھوڑ دیجیے, بہت شریف لوگ ہیں کچھ ہندو, ان کے گھروں کو چھوڑ دیجیے, باقی اکثر کا حال اتنا برا ہے کہ قابل رحم ہے کہ اگر ان کے پاس جایا جائے. اور جو بہت کم درجے کے لوگ ہیں ان کا تو ایک قصہ ایسا سنا کہ بہت افسوس ہوا. میرٹھ کا ایک قصہ ایسا ہم نے سنایا تھا, کچھ حد نہیں سنایا ہم نے, کہ وہاں جاٹوں کے یہاں ایک یادتے ہیں ہمارے جو مسلمان بھینسوں کا کاروبار کرتے ہیں, یہ خریدنے جاتے ہیں ان کے گھر میں, تو وہ خریدنے گئے تھے ایک جاٹ کے یہاں, تو جاٹ کہنے لگا ایک ڈنگر اور پڑا ہوا ادھر, اپنے باپ کو ڈانگر کہتے ہیں جانور کو, وہاں کہنے لگا ایک ڈنگر ادھر بھی پڑا ہوا. تو یہ ایک منچلا آدمی تھا, اس نے کہا اے کتنے میں بیچے, وہاں کی زبان یہی ہے سارن, اے کتنے میں بیچے, ارے بھائی ستا مدہ ہو جائے, اس کا باپ سن رہا تھا, تو اس نے کتنے میں جائیداد میں دے گا, کہاں لے جا, اس نے اپنے اس کے باپ کا ہاتھ پکڑا, چل, باپ نے سن لیا تو بیٹے کو کہتے ہوئے باپ اٹھا چل دیا, تو اس نے اس کو کلمہ پڑھا, مگر وہ بیچارہ بھینس والا آدمی تھا, گیا اس کو کلمہ پڑھا کر وہیں بھینسیں جہاں باندھی جاتی ہیں قریب ہے کہیں, رکھ دیا اس کو اٹھا کر. یہاں پنچایت ہو گئی جاٹوں کی کہ بدتمیز اپنے باپ کے ساتھ تو نہیں کیا. تو کچھ دنوں کے بعد گیا اس کو, اس نے بہت منایا منایا منا کے لے آیا, تو ایمان آتے آتے رہ گیا اس کے پاس, کلمہ تو اس نے پڑھ لیا تھا, لیکن بیچارہ وہی جو ہمارا دیہاتی آدمی تھا وہ خود نہیں جانتا تھا کلمہ کیا ہے اور نماز کیا ہے, وہ بھینسوں میں رہنے والا آدمی بس اتنا کہہ کے لے گیا, چل ایک ڈنگر اور صحیح, جہاں پانچ جانور خریدے ایک اور خرید لیتے ہیں, تو بھی روٹی دے دوں گا تجھے, کھاتا پڑا رہے وہاں. یہ تو کیفیت سے گھروں کی کیا حالت ہو رہی ہے, یہ تو ایک مثال ہے, اور ہر آدمی اپنے گھر میں دیکھ سکتا ہے, نہ بھائی بھائی کا ہے اور نہ اور رشتے داروں کا کچھ خیال ہے, بس اپنی عزت, بس اپنی عزت قائم رہے. کتنی بری حالت ہے, اگر ہم لوگ ان میں بڑھ کر کام کریں تو سب تیار ہیں. اور اس وقت کا حال تو ایسا معلوم ہوتا ہے, بہت دن پہلے کی بات ہے, قرآن مجید کی ایک آیت ہے جس میں اللہ تعالیٰ نے فرمایا ہے کہ ہم نے لوہے کو نازل کیا, لوہے کو اوپر سے اتارا, اس کا ترجمہ پریشان ہوتے تھے لوگ, لوہا تو نکلتا ہے نیچے سے, لیکن قرآن کہہ رہا ہم نے اوپر سے نازل کیا ہے. تو ابھی سائنس کی تحقیقات سامنے آ گئی ہیں, تو کوئی چیز جیسے شبنم ہوتی ہے ایسی کوئی چیز زمین میں آتی ہے, جب وہ جذب ہوتی ہے تو لوہا بنتی ہے. اور قرآن نے اس وقت کہا ہے 1400 سال پہلے کہ ہم نے لوہے کو اتارا ہے, تو وہ جذب ہو کر نیچے لوہا بن جاتی ہے, پھر لوہا نکالنا پڑتا ہے. ایسی میں نے کہا تھا اس وقت معلوم ہوتا ہے ہدایت دل میں آ گئی ہے, تو جس طرح لوہے کو کھود کر نکالنا ہوتا ہے ایسی آپ بھی نکال لیجئے, ہم بھی نکال لیں, اس لیے کہ کوئی چیز اتنی آسانی سے نہیں ملتی, کچھ کھودنا پڑتا ہے. آئی تو اوپر سے لیکن نیچے چلی گئی, اب ہم اور آپ جائیں کھود کر نکال لیجیے, اب یہ ہماری قسمت میں ہے. ایک صاحب کہنے لگے کہ میں نے ایسا کتاب لکھی ہے کہ میں بغیر سمجھائے چھوڑتا نہیں کسی کو, میں ہر حال میں سمجھائی دیتا ہوں, ایسا کر دیتا ہوں ویسا کر دیتا ہوں. ہم نے کہا جی نہیں, ہدایت کسی کے ہاتھ پر ہو جائے یہ اللہ کا انعام ہے, آپ کے سمجھانے کا اس میں کوئی نہیں ہے مسئلہ. یہ تو سمجھانا اس لیے ہوتا ہے, ہر جگہ کچھ فارمیلٹی ہوتی ہے, اصل تو اوپر سارا معاملہ ان کے ہاتھ میں ہے, لیکن انہوں نے کہا کہ فارمیلٹی پوری کرو. تو اس جیسے نکاح ہوتا ہے نا, ہم لوگ تقریر نکاح میں جب کرتے ہیں تو یہی کہتے ہیں دو گواہ ہوتے ہیں, وکیل ہوتا ہے, مجمع ہوتا ہے, تو ہم نے کہا یہ سب فارمیلٹی ہے. اور اسی میں ایک آیت پڑھی جاتی ہے ان اللہ کان علیکم رقیبا, اصل نگرانی اللہ کی, لیکن فارمیلٹی ضروری ہوتی ہے, تو ایسی حفاظت ساری خدا کرتا ہے, لیکن کہا ہے کچھ کرو تم بھی تھوڑا بہت. دیکھیے یہ جو پیر ہیں, یہ تو بہت جگہ میں حضرت علی رضی اللہ تعالیٰ سے ایک صاحب نے پوچھا کہ انسان کو اختیار کتنا ہے اور کتنا نہیں ہے, تو حضرت علی تو حضرت علی ہیں, تو انہوں نے کہا آؤ قریب آؤ, ایک پیر اٹھاؤ, اٹھایا کہا दूसरा उठाओ का नहीं उठा पाते, तब बस इतने ही अख्तियार है। एक पैर उठाओ और फिर दूसरा रखा रहे, और आदमी चलता इसी तरह है, एक उठा एक रखा। अब अगर कोई दोनों रखकर चलेगा तो अंधा गिरेगा, दोनों उठाकर चलेगा तो सर के बल गिरेगा। तब एक उठाइए एक रखिए, तो मालूम ये हुआ कुछ आपका करना है कुछ ऊपर वाले का करना है। आप अपना कीजिए, ऊपर वाले को उन्हीं के सुपुर्द कीजिए, बस फिर आप चल पाएंगे। इख्तियार जो है वो आपका है, जो है वो आप इख्तियार कीजिए, और जो उनका है वो इख्तियार करेंगे। मसलन अब जो इन्होंने अभी आपने बताया ये आप वाली बात है, आपने अपना पैर उठा लिया, यानी कि वतन की दोस्ती इंसानियत और इन सबका सबक पढ़ा दिया सुना दिया, ये आपने अपना पैर उठा लिया। अब उसके बाद अल्लाह पर भरोसा कीजिए, ये दूसरा कदम है, इसमें आपको इख्तियार नहीं है। बस जब वो उनके सपोर्ट कर देंगे या आप करेंगे, बस चलना शुरू हो जाए, चल पड़ा काम। तो जब आप इस तरह काम करेंगे तब तो होगा, और जिस दिन आपके ये आ गया मैं करता हूँ, बस उसी दिन ख़त्म हो जाएगा, औंधे मुँह गिरेंगे। इसलिए किसी को अपने ऊपर भरोसा नहीं करना चाहिए, भरोसा खुदा पर, मेहनत हमारी, ये हमको आर्डर है करो, दावत दो, अच्छी तरफ बुलाओ। जैसे कोई जा रहा है गलत रास्ते पे है, आपका काम बताना है, ए मियाँ इधर आओ इधर चलो, अब वो ज़बरदस्ती करे नहीं चलेंगे। अब देखिए हिदायत की बात है, एक ज़माने में एक आदमी मेरे पास लोगों को लाता था कलमा पढ़ाने के लिए, वो लाता था तो एक औरत को लेके आया और उससे कहा कलमा पढ़ो, तो उसने दांत दबा लिए कि कहीं मुंह से कलमा नहीं निकल पड़े। मैं तो दंग रह गया वहाँ से, मुंह खोल के उस औरत ने नहीं दिया, नहीं पढ़ा। जब उससे कहते पढ़ समझाते थे, बस यूँ बैठी हुई, हालांकि समझा के लाया था कलमा पढ़ना है, तब भी नहीं पढ़ा। अब अंदाजा लगा लीजिए, ज्ञाती और अच्छी अलग मसला है, समझा नहीं समझा वो अलग है, लेकिन ये हुआ वाकई। ये सब मैं देख चुका हूँ, अजीब मामलात हैं इसमें। बार दफ़ा एक एक लफ्ज आपने कहा वो चला आया, लफ्ज कहना तो बहुत दूर की बात है, आप देखेंगे वो खींच कर आ जाएगा आपके तरफ। ये भी दौर आएगा कि आपको समझाना भी नहीं पड़ेगा, भैया आओ बस चला आ रहा है आपके साथ, और वो वक्त दूर नहीं। ऐसा मालूम हो रहा है कि जो मैंने अर्ज किया ना, हिदायत आ चुकी है, खोद के निकालना है। अब हम सब मिलकर इसमें लग जाएं तो इंशाल्लाह देखिए फिर क्या हालात होते हैं। ये तो ईमानी वाले ईमानी हालात हैं, और ईमान जब दुरुस्त हो जाएगा तो बाहर तो हो ही जाएगा, सारी खराबी अंदर की है। हमारे हजरत मां के जो शेख थे कहते थे सारी दुनिया फसाद फैला हुआ है, तो फरमाते थे फसाद अंदर है, उसी के नतीजे में बाहर है। ये ठीक हो जाए तब ठीक हो जाएगा। कल मैं आ रहा था ना, तो रास्ते में एक शादी थी, उसको लोग उछक रहे थे, नाचते हैं ना अच्छा, तो हमने कहा कि बस ये जिस्म को उछकाना छोड़ दें, दिल उछकने लगे, काम बन गया। और ये सब इस चक्कर में है कि हमको थोड़ी देर खुशी मिल जाए, बेचारे खुशी के भूखे हैं, तो कोई कहता नाचो तो नाचने लगते हैं, कोई कहता पियो तो पीने लगते हैं, कोई कहता ये करो इंजॉय वो करने लगते हैं, लेकिन इससे थोड़ी दिल खुश होता है, ये जिस्म खुश होता है। दिल के लिए तो और गजा है, उसके लिए अलग गजा है भाई। जैसे सोने की तराजू पर आप तिलक नहीं तोल सकते, उसके लिए धर्म काटा है, वहाँ जाइए, और सोने के लिए छोटी सी तराजू है, और हवा के लेवल मालूम करने के लिए अलग तराजू है, सबके लिए अलग अलग है। जिस्म की गजा अलग है, दिल की गजा अलग है, दिमाग की गजा अलग है, सबकी गजा दीजिए फिर तमाशा देखिए। और दिल की गजा क्या है, वो कुरान मजीद में कहा गया अला बिज़िक्रिल्लाहि तत्मईन्नुल क़ुलूब, अल्लाह की याद से, अल्लाह के ध्यान से, अल्लाह के नाम से, अल्लाह के जिक्र से दिल को सुकून मिलता है। बस जब अल्लाह से ताल्लुक हो जाएगा बस दिल मस्त होगा। इसीलिए एक शायर ने कहा था, जाइए किस वास्ते ऐ दर्द मैं खाने के बीच, कुछ अजब मस्ती है अपने दिल के पैमाने के बीच। मस्ती यहाँ है तो वहाँ कहाँ जाऊँ मैं खाने में पीने पिलाने, वहाँ तो थोड़ी देर पिया ठर्रा, उसके बाद पड़े हुए नाली में जन्नत समझ रहे हो। इतने अफसोस की बात है, आप देखिए तो अकल अलग मानी जाती है, अंदर घर वालों को अलग परेशान करता है और तो खुद नाली में जाकर गिरता है। इसलिए इस तरह की गंदी चीजों का नतीजा वही होता है, या तो नाली है या पखाना है, और या गंदी चीजों की जगह गंदी है और पाकीजा चीजों की जगह पाकीजा है, और इसका इसकी लज्जत खत्म नहीं होती, उसकी लज्जत फौरन खत्म हो जाती है। तो बस अल्लाह ताला ने आपको जो दौलत अता फरमाई है वो गैर मामूली दौलत है, उस दौलत को आम करना है, और उसके लिए जाहिर दर्द चाहिए, ममता चाहिए। जैसे मैंने कहा ना कि एक तो आपका भाई है और एक कमजोर है, तो उससे ज्यादा ताल्लुक होना चाहिए, बेचारा भटक रहा है। जितनी ये कैफियत पैदा होगी, ये रसूल पाक अलैहिस्सलाम की सबसे बड़ी सुन्नत है, इससे बड़ी मैं समझता हूँ कोई सुन्नत नहीं। आपके बारे में आता है कि अल्लाह मियां ने कहा, मालूम होता है कि आप इन लोगों के पीछे अपनी जान दे देंगे कि ईमान नहीं ला रहे हैं, तसल्ली दी गई है। रसूल पाक अलैहिस्सलाम इतना कोसते थे कि बेचारे ईमान नहीं ला रहे, इस कदर फिक्र आपको होती थी कि अल्लाह ताला को कहना पड़ा हिदायत मेरे हाथ में है, आपके हाथ में नहीं, आप हिदायत नहीं देते हैं, हिदायत हम देते हैं, ये आपकी तसल्ली के लिए कहा गया है। लेकिन आपके अंदर दर्द था, रोते थे, आप परेशान रहते थे देख कर, इसीलिए आप अपनी तकलीफ और कुछ तकलीफ कुछ नहीं देखते थे, राहत छोड़ देते थे। क्या क्या आपने बर्दाश्त नहीं किया, ताइफ में आपके साथ क्या नहीं हुआ, आपके पत्थर मारे गए वो तो अलग चीज़ है, उससे ज़्यादा दिल पर चोट लगी कि उन लोगों ने बात नहीं मानी, मगर फिर भी आपने बददुआ नहीं की कि आज नहीं कल इनके बेटे मान लेंगे, नौजवान मान लेंगे। और आखिरी बात यह है कि इसका काम सब में करना है, लेकिन टारगेट नौजवानों को बनाना, इसलिए कि हदीस में आता है नुसरतु बिश्शबाब, मेरी मदद की नौजवान, मेरी मदद की गई नौजवानों के ज़रिए से। और कुरान मजीद में सहाबा कराम में कुछ लोग हैं जिनको कहा गया है कि बहुत आगे बढ़ने वाले अस्साबिकून अल्अव्वलून मिनल मुहाजिरीन वल अंसार, उनकी तादाद लिखी है हमारे सीरत निगारों ने, 53 की तादाद लिखी है, और 53 में 4-5 को छोड़कर सब 18-16 साल और ज़्यादा से ज़्यादा 25 साल, इससे ज़्यादा उम्र किसी की नहीं, लेकिन कुरान मजीद उनका जिक्र कर रहा है नंबर एक पर। इसलिए जो जवान होता है उसकी गजा भी जवान होती है, ईमान भी जवान होता है। इसलिए जब ईमान नया होता है, एक बात याद है, जब हजरत साद ने मुकाबले के लिए जा रहे थे, बीच में दजला था दरिया, तो हजरत सलमान को बुलाया और कहा कि इसमें क्या करें, दरिया बहुत बढ़ा हुआ है, तो उन्होंने कहा भाई देखो ईमान है नया, ईमान नया है, गुनाह देख लो कोई गुनाहगार तो नहीं है, ना कोई गुनाह करने वाला नहीं है, और जब नया ईमान है तो डाल दो घोड़े, तो सारे घोड़े पार हो गए, किसी का सामान भी ज़ाय नहीं हुआ, एक साहब का सामान थोड़ा सा लुटिया थी खो गई, एक लुटिया खो गई है एक साहबी की, तो जब वहाँ जाकर जायजा लिया गया तो सबसे पूछा सबका सामान आ गया, तो उन्होंने कहा हजरत मेरी लुटिया रह गई, तो उन्होंने दरिया पर खड़ा होकर कहा है दरिया इनकी लुटिया रह गई वापस करो, तो लुटिया आई उभर के एकदम सामने आई, वो उठा लिया। तो जब ईमान नया होता है फिर किसी चीज़ की परवाह नहीं, जैसे बूढ़ा जाएगा यहाँ से जीने से उतरेगा, देखेगा 10 दफ़ा कि गिर न जाए, कि पैर गलत न पड़ जाए, मुझे उतरने में तकल्लुफ होता है कि इधर से उधर न पैर हिल जाए, लेकिन नौजवानों के लिए दो दो चार चार जीने फांसते हुए नीचे अब गिरने भी लगे पकड़ लिया, कि भाई ईमान भी उनका ऐसे ही होता है। तो जो नए ईमान वाले होते हैं उनसे हम लोग को भी एनर्जी मिलती है, वो पावर हाउस है, उससे हम लोग को भी ताकत हासिल होती है। तो आप हजरात जितना इसमें आगे आएंगे काम करेंगे उतना ही इंशाल्लाह मैदान बढ़ता जाएगा, और फिर अल्लाह के यहाँ जब जाएंगे तो किस अंदाज से आपका इस्तकबाल होगा उसका तो बताना ही मुश्किल है। इसलिए कि तन्हा जाएं एक आए किनारे से जन्नत में चले गए, और एक एक मजमा अजीम आ रहा है भाई हटो बचो रास्ता दो, कौन आता है दीवाना तेरा आता है, बस सारे रास्ते खोल दिए जाएंगे। जैसे हजरत अबू बकर रज़ी अल्लाह तआला अन्हु तो बेचारे दायरे सबसे ऊँचा मकाम है, एक दिन रसूल पाक अलैहिस्सलाम फरमा रहे थे जो ये काम करेगा उसके लिए जन्नत का ही दरवाज़ा खोला जाएगा, और जो ये काम करेगा उसका ये दरवाज़ा खोला जाएगा। तो हजरत अबू बकर रज़ी अल्लाह तआला ने पूछा हजरत कोई ऐसा भी होगा जिसके लिए सारे दरवाजे खुल जाएँ, तो फरमाया तुम होगे। हजरत अबू बकर के लिए फरमाया सारे दरवाजे खुल जाएंगे, हर जगह इस्तकबाल होगा, आप इधर से आइए आप इधर से आइए आप इधर اس لیے کہ حضرت ابوبکر نے جو کام کیا ہے وہ کسی نے نہیں کیا، اور نہ کوئی ان کے برابر ہو سکتا ہے. اس لیے کہ جب کام کی ابتدا ہوتی ہے اس وقت جو کام کرتا ہے اس کا مقام بہت اونچا ہوتا ہے. جیسے کسی کو بھوک لگی ہو، آپ نے اس کو کھانا کھلا دیا، اس کا پیٹ بھر گیا، اب پھر ایک کھانا لے کے آ گیا، اب وہ شام کو کھائے گا، لیکن جو پہلے کھلائے گا اس سے جو خوشی ہوگی دوسرے والے سے اتنی نہیں. اگرچہ سوچے گا مجھے رات کو کھانا رکھ لیتا ہوں، اس کی بھی ضرورت ہے، لیکن پہلے کی بات ہی. تو اسی لیے وہاں بھی السابقون الاولون، آگے بڑھنے والے، پہلے کرنے والے، ان کا مقام. تو اس وقت یہاں کیونکہ بہت دنوں سے کام بند تھا، تو آپ لوگ جو کام کر رہے ہیں آپ پہل والے میں ہیں، السابقون ہیں، آپ کا درجہ بہت بلند ہے اگر آپ اس وقت کام کریں گے. اور حالات بھی ایسے ہیں کہ اس وقت ذرا تکلیفیں بھی اٹھانی پڑتی ہیں، ورنہ ایک وقت بہت جلدی آ جائے گا کہ تکلیفیں نہیں اٹھانی پڑیں گی، بس بھیڑ کی بھیڑ آنا شروع ہو جائے گی انشاءاللہ. تو پھر اس میں وہ درجہ نہ رہے، ابھی تو تھوڑا جب تک ذرا مسئلہ ہے اس وقت تک درجہ بھی بلند زیادہ ہوگا. اس لیے جو جتنی محنت کرتا ہے اتنا ہی زیادہ پاتا ہے. ان عظم الجزاء مع عظم البلاء، جو جتنی محنت کرتا ہے جو اس سے بدلہ اس سے زیادہ ملتا ہے. ہر جگہ یہ فائدہ ہے، محنت تو آپ کرتے ہی نہیں ہیں. اس میں ابھی کالج میں انجینئر ہے کوئی ہے، اور آپ وہ کوچنگ کرتے ہیں، کوچنگ والوں کو دیکھیے 15-15 گھنٹے پڑھتے ہیں، یہاں تک کوئی غلط کام بھی نہیں کرتے، سوچتے بھی نہیں، یہ سوچ کر کہ بس یہ پا جائیں اس پر سب کرنا ہے، یہی سوچ کر نہیں کرتے نا. یہ تھوڑی بزرگ ہو گئے، بزرگ تو نہیں ہو گئے، چھوڑ بھی نہیں دیا، لیکن سمجھتے ہیں ابھی محنت کر لیں گے کل مزے ہی مزے ہیں. ایسے دنیا میں تھوڑی سی محنت کر لے تو جنت میں مزے ہی مزے ہیں، اور یہاں بھی مزے ہیں، یہ بھی بڑھا لیجئے. اس کے کرنے سے یہاں بھی مزے ہیں، وہاں بھی مزے ہیں، اور وہ کرنے سے یہاں بھی پریشانی، وہاں بھی پریشانی. جس کا اندازہ آپ کو خود ہے، ابھی آپ نے کہا کسی بھائی نے کہ کیا کیفیت ہو رہی ہے، کوئی پڑا رہتا ہے، کوئی خودکشی میں لٹکنے جا رہا ہے، کوئی دریا میں کودنے جا رہا ہے. ارے کیوں جا رہے ہو بھائی، تم تو جنت کا مزہ لوٹ رہے ہو. ابھی میں کالج میں کہا گیا تو ماشاء اللہ لڑکے اور لڑکیاں سب بیٹھے ہوئے تھے، ہم نے کہا جنت کا مزہ آ رہا ہے نظر آپ کو، دیکھیے ذرا سارے لڑکیاں گلے میں ہٹ ڈالے ہوئے اور پھول کھلے ہوئے. ہم نے کہا یہ دجال کی جنت ہے. حدیث میں آتا ہے کہ دجال جب آئے گا تو اس کی ایک طرف جنت ہوگی اور ایک طرف جہنم ہوگی، اور وہ کہے گا جو میرے اوپر چلے گا میں جنت میں رکھوں گا اس کو. تو حدیث میں آتا ہے جو اس میں جائے گا جنت میں وہ جہنم ہوگی، اور جو اس کی جہنم ہے جو لوگ اس کی بات نہیں مانیں گے ایمان والے ہوں گے اس کو اس میں ڈالے گا، لیکن اس میں جا کر وہ جنت کا مزہ پائیں گے. ایسے ہی ہم نے کہا جو ایمان والے یہاں ہیں لوگ دور دور سے سمجھتے ہیں بچار ہیں مسجد میں بیٹھے ہوئے ہیں یہ کر رہے ہیں، لیکن جنت کا مزہ لوٹ رہے ہیں اگر سچے ہیں. اگر سچے ہیں یہ ضروری ہے، اگر سچے ہیں تو جنت کا مزہ دنیا میں آ رہا ہے. کہ اگر ان کو معلوم ہو جائے سب بھاگ کے آ جائیں گے، معلوم نہیں بچاروں. اس لیے کہ اس کا یہ گدڑی کا لال ہے. جنت کو حدیث میں آتا ہے جنت کو گھیرا گیا ہے ناپسندیدہ چیزوں سے، یعنی کپڑے اچھے نہ ہوں لیکن اندر سے بڑا صحت مند اور دل بہت مست. کپڑے معمولی پہنے ہوئے ہم لوگ سمجھ رہے ہیں اچھا تو نہیں ہے، اور ایک خوب عمدہ کپڑے پہن کر آیا لیکن اندر 10 بیماریاں ہیں، دل بھی اس کا بیکار ہے. تو یہی حال ہے کہ دوسرے لوگ سمجھ رہے ہیں بےچارے نہ ان کی تنخواہ اچھی ہے، نہ ایسے رہتے ہیں، نہ ویسے رہتے ہیں، نہ گھر اچھا ہے، لیکن ان کے پاس جاؤ تو مزہ آ جائے گا، جنت کا لطف آ جائے گا، ان کو بھی جنت کا لطف آ رہا ہے. اس لیے کہ آج کل جلدی ملتا ہے. ایک بات اور اثر دیں، آج کل حالات اتنے خراب ہیں کہ اس وقت قیمت بڑھ گئی، اللہ میں نے بہت بڑھا دیا. پہلے تو اگر بہت محنت کرو تو ملتا تھا تھوڑا، لیکن اب تو اللہ بھی کہتے ہے تھوڑا سا کرو، تھوڑا سا آؤ آؤ بس آؤ ایک دم اوپر. ویسے یہ جیسے پہلے اوپر جاتے تھے لوگ سیڑھی سے، اب جاتے ہیں لفٹ سے، بٹن دبانا آ جائے بس، بس آپ آئیے بٹن دباتے چلے جائیے، پھر دیکھیے کہاں پہنچتے ہیں آپ. تو اس لیے کوئی مسئلہ نہیں ہے، مگر سمجھنے کی بات ہے، دماغ ذرا سیدھا سے ادھر آ جائے، پھر دیکھیے آپ کو کیا مزہ آتا ہے اور اللہ تعالیٰ کیسی مدد فرماتا ہے. تو آپ لوگ بہت قابل مبارکباد ہیں اور میں بھی قابل مبارکباد ہوں کہ اللہ نے مجھ سے میرے ساتھیوں سے یہ کام لیا، تو ظاہر ہے مجھ سے لیا یوں کہ اللہ میاں کیا ایک کام مسئلہ اور بھی ہے. مسجد بنانے میں حدیث میں آتا ہے کہ پوری مسجد بنا کر مطلب نہیں جنت کا ثواب ملے گا, پوری مسجد کا ثواب ملے گا, بلکہ ایک اینٹا بھی رکھ دے تو اس پر پوری مسجد کا ثواب ملتا ہے. ایسے اس میں بھی کہ جو جس سے تعلق رکھتا ہے اس کو ملے گا, اس کو ہی ملے گا, اس کو ہی پورا ملے گا, اس میں کم نہیں ہوگا کسی کا. اس لیے کہ اللہ میاں کا کوئی کارل مارکس نظریہ تھوڑی ہے, کنٹرولنگ نہیں ہے وہاں. وہاں تو ایک دس گنا تو سیدھا, وہاں چلتا ہی اسی طرح ہے. ایک اچھا کام کرو دس گنا تو سیدھا, اور جتنا تمہاری نیت اچھی اتنا گنا. اب آگے بڑھاتے چلے جاؤ, جتنی سالڈ نیت اتنی اونچا مقام. اور اگر یوں ہی ہو صرف اچھا کام کر لیا تب بھی دس گنا, اور برا کام اگر کیا تب جتنا کیا اتنا ہی. یہ اوپر والے کی رحمت ہے, اس لیے وہ جانتے ہیں کہ سارے گڑبڑ زیادہ کریں گے اور جو اچھے کامیں کم کریں گے, تو اچھے کام کو بڑھا لو. اور نیت اگر اچھی ہوتی ہے تو اللہ میاں حساب بھی اچھا کر دیتے ہیں. پھر تو ہے انہیں کے ہاتھ میں. ایک آدمی نے غلط کام کیے تھے, بس اب یہ قصہ سنا کہ بات ختم ہو جائے گی. ایک آدمی نے غلط کام کیے تھے, 99 آدمی کو مارا تھا. پھر ایک آدمی کے پاس گیا, زیادہ پڑھا لکھا نہیں تھا, پھر دیندار لیکن پڑھے لکھے زیادہ نہیں تھا. ان سے پوچھا جا کر کہ توبہ کرنا چاہتے ہیں, تو 70 چوہے کھا کر بلی ہٹ کو چلی, آپ نے 99 آدمی مار دی, اب توبہ کر لیں گے آپ؟ تو انہوں نے کہا ٹھیک ہے, 100 پورے کیے دیتے ہیں دھومی کمار. تمہارا ان کو ان کی چھٹی کر دی, لیکن دل میں لگی تھی اس کے. پھر گیا ایک بڑے عالم کے پاس, بڑے دیندار عالم تھے, پڑھے لکھے سمجھدار. ان سے پوچھا, کہا اللہ کی رحمت کو کون روکنے والا, آپ توبہ کیجیے, مگر یہ کیجیے جو غلط جگہ رہتے ہیں وہ چھوڑ دیجیے, جگہ بری بستی چھوڑ دی, اور نیک لوگوں کی بستی کے پاس چلے جائیے. اس لیے کہ اچھے لوگوں کی صحبت جو ہے وہ کیمیا اثر ہوتی ہے. آدمی کتاب سے جتنا حاصل کرتا ہے اس سے 100 گنا زیادہ آدمی سے حاصل کرتا ہے. تو انہوں نے کہا اچھے لوگوں کے پاس چلے جاؤ, بس وہ چل پڑے. راستے موت آ گئی. اب جو موت آ گئی تو اچھے فرشتے اور برے فرشتے, یعنی برے لوگوں کی ضرور نکالتے ہیں وہ, اور اچھے دونوں آ گئے, اور دونوں میں جھگڑا شروع ہو گیا. اچھے فرشتوں نے کہا کہ یہ توبہ کر کے آیا. انہوں نے کہا ارے توبہ اتنا تو گڑبڑ گڑبڑ کر کے چلا ہے, اب جھگڑا ہوا تو اللہ میں نے تیسرے کو بھیجا, جا فیصلہ کر لو. اور اللہ ہی نے بتایا کہ جا کہو کہ اگر اچھے لوگوں کی بستی کی طرف اس کی زمین کم ہے تو اسی میں شمار ہوگا اس کا, اور اگر برے لوگوں کی بستی کی قریب ہے تو اس میں شمار ہوگا. اور زمین سے اللہ میاں نے کہا ہے زمین سمٹ جا, اچھے لوگوں کی بستی کی طرف ہو جا, بس کام بن گیا. اور جنت والے اور رحمت والے فرشتے لے کر اس کو چلے گئے. تو اوپر والا بہت عجیب غریب, اس کے ذات وہ تو برابر کہتا رہتا آؤ ہماری طرف آؤ, تو تم آؤ ذرا سا بڑھو, تو اب ہم ہی نہ بڑھے تو پھر کیا کیا جائے. تو پھر وہ اس کو بھی ضرورت نہیں. ایک تصور یہ بھی غلط ہے, دوسرے دھرم میں اور اسلام بہت بڑا فرق ہے. ہر آدمی اپنے خدا کو اپنے سے کم سمجھتا ہے, کرنا پڑے گا. اور جیسے حضرت عیسائی کہتے ہیں, عیسائی کہتے ہیں حضرت عیسیٰ جو کہیں گے ہو نہیں ہے, اور اللہ میاں کی ضرورت ہی نہیں انہیں سے مانگ لو سب. اسلام میں ایسا نہیں, اللہ میاں بے نیاز ہے, آپ کو ضرورت ہو تو آئیے, اللہ کی ضرورت آپ کی نہیں ہے. مگر یہ ہے کہ وہ ہے رحمت والا, ذرا سا آ جاؤ. وہ کہتا ہے ایک بالش آؤ, ہم دو بالش آئیں گے, تم ایک ہاتھ آؤ, ہم دو ہاتھ آئیں گے, تم ہلکے چل کر آؤ, ہم دوڑ کر آئیں گے, لیکن آؤ ہمارے. بس اتنی سی بات ہے, جو بھی جائے گا وہ پا کر رہے گا. نہ پانے کا تو کوئی سوال ہی نہیں پیدا ہو. نہ پانے کا خطرہ اس وقت ہوتا ہے جب دینے والے کے پاس کم ہو اور دینے والا سخی نہ ہو. تو وہ تو سخیوں کے سخی ہیں, بغیر اس کے دیتے ہیں, اور ان کی یہاں کمی بھی نہیں ہے. حدیث میں آتا ہے کہ ساری دنیا سب کچھ مانگ لے اور اللہ میاں سب کو سب کچھ دے دیں, تو اتنا بھی کم نہیں ہوگا جتنا سمندر میں سوئی ڈالو اور نکالو تو سوئی میں کتنا پانی آتا ہے, اتنا بھی کم نہیں ہوگا اللہ کے خزانے میں. تو ان کو کیا مشکل ہے. بس یہ چند باتیں یاد رکھیں, اور اس کے بعد کام کو آگے بڑھائیں. اور کچھ ہمارے یہاں کی شکلیں اور جو سامنے آئی ہیں اس سے فائدہ یہاں والے اٹھا سکتے ہیں, اور یہاں والوں کی شکلیں, یہاں کی جو شکلیں وہاں وہ لوگ فائدہ اٹھائیں. ہمارے یہاں یہ جو کتابوں کی دکانیں لگتی ہیں اس سے بڑا فائدہ ہو رہا ہے. یہ کام بھی یہاں شروع کیا جائے تو انشاءاللہ اس کا فائدہ ہوگا. ہمارے یہاں یوپی میں بہت اچھا کام ہو رہا ہے اس کا. جو کتاب میلے لگتے ہیں اس میں ہمارا اسٹال لگتا ہے ہر میلے میں, کم سے کم 15-20 جگہ لگ چکا ہے شہروں میں. اس میں ایک دو آدمی جاتے ہیں تو اس میں بڑے اچھے اچھے کام کے لوگ مل جاتے ہیں. ہر میلے میں 3-4-5 تو کلمہ پڑھ ہی لیتے ہیں اطمینان سے, اور پھر ان سے وہ بڑے پڑھے لکھے بعض دفعہ مل جاتے ہیں لوگ. کئی ہیں جن سے برابر اب رابطہ بھی ہے. اس وقت بھی میلا ماشاء اللہ وہاں ہلدوئی میں لگ گیا ہے, علی گڑھ میں دو جگہ چل رہا ہے اس وقت, وہاں لوگ ہیں اور اس میں ہندی کتابیں اور یہ سب وہاں لگائی جاتی ہیں اور ہمارے لوگ ہوتے ہیں. تو ایک سمجھانے والا ہوتا ہے, باقی بیچنے والے, پیسے کا بھی فائدہ ہوتا ہے, یہ فائدہ ہوتا ہے دونوں. تو یہ کام بھی اس علاقے میں شروع ہو جائے تو انشاءاللہ. اور باقی تیسرا ایک وہ ہے بھائی ٹھاکر صاحب والا, وہ کبھی ڈاکٹر صاحب سن لیجیے گا, وہ بھی بڑا دلچسپ ہے. ہمارے معظم صاحب ایک ہیں وہاں, وہ بہت بڑے مہاراج ہیں اور ویدوں کے اتنے بڑے اسفق عالم ہیں وہ, کہ ہمارے خیال میں ہندوستان میں چند ہی لوگ ہوں گے. کسی بڑے سے بڑے پنڈت کو لے آئیے, دو گھنٹے کے بعد تو اس کو ان کے آگے جھکنے ہی جھکنا ہے. وید کا جو یہ لوگ بتاتے ہیں سب, کہیں بھی مسئلہ آپ پیش آتا ہے نا, یہ گوشت کھانے کا مسئلہ ہوا کہ وید میں ہے کہ نہیں ہے, یہ سب انہیں نکال کے ان لوگوں کو دیا ہے. وہ اس کے اتنے ماہر ہیں کہ کوئی وید کی, گیتا کی, مہابھارت اور رامائن وغیرہ کوئی چیز جگہ چھوٹی نہیں جو ان کو معلوم نہ ہو, سب ان کے دماغ میں گھسا بیٹھا ہوا ہے. اور اس پر ان کتابیں بھی کئی لکھ دی ہیں, تو اس سے فائدہ اٹھایا جا سکتا ہے. مراٹھی میں اس کا ترجمہ کروائیں اور پھر اس پہ ہاں یہ جانتے ہیں ملاقات کرائیں. باقی اللہ تعالیٰ ہم سب کی مدد فرمائے. واخر دعوانا الحمدللہ.